गर्दै।
शुक्लाफाटा क्षेत्रीय खबर बुलेटिनको मुख्य प्रायोजक डिस होम।
टिभी हेर्ने इन्टरनेशनल तरिका डिस होम डिलाइटफुल लाइफस्टाइल।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। शुक्लाफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि अरियारसँगै ओम प्रकाश पाण्डेको नमस्कार। भारसिंह एफएम 102.2 बझाङको सैपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
कञ्चनपुरमा प्रारम्भिक सीमा सर्वेक्षणको यस वर्षको कार्य पूरा गरी नेपाल भारत सीमा सर्वेक्षण टोली फिर्ता।
7 नम्बर प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2075-76 बजेटमा न्यून बजेट विनियोजन गरिएको प्रति स्थानीय तहद्वारा गुनासो व्यक्त।
सुदूरपश्चिम विश्वविद्यालयको 8 औं स्थापना दिवस आइतबार सुदूरपश्चिम विश्वविद्यालयको क्याम्पसमा एक कार्यक्रम गरी मनाइयो।
बझाङमा लाखौँ खर्च गरेर निर्माण गरेका काठीपुल 4 महिना नपुग्दै सेतीले बगायो।
सम्बन्धित संसद बैठकमा उपस्थित नभएकोमा सभामुखद्वारा ध्यान आकर्षण।
निर्माण व्यवसायीहरूलाई अब कुनै किसिमको धरपकड नहुने यातायात मन्त्री महासेठको भनाई।
र विश्वकपमा आज कोस्टारिका र सर्बिया, जर्मनी र मेक्सिको तथा ब्राजिल र स्विजरल्यान्ड खेल्दै।
म पनि कम्प्युटर सिक्ने पसलै खोजिरहेको छु। के हुन्छ त्यो टिसिटीसीमा?
बेसिक कोर्स, अफिस कोर्स, ग्राफिक्स, एकाउन्टिङ, प्रोग्रामिङ, हार्डवेयर तथा नेटवर्किङ, डिजाइनिङ र डिप्लोमाका कोर्सहरू गरिन्छ नि। प्रशिक्षकहरू अनुभवी तथा व्यवहारिक छन्। सहयोगी पनि एकदमै छन्
है। अब यो जमानामा कम्प्युटर नसिके त कामै छैन।
प्रदेश नम्बर 7 को सबैभन्दा पुरानो र 1 नम्बर इन्स्टिच्युट टेक्निकल कम्प्युटर ट्रेनिङ सेन्टर टिसिटीसी नै हो। तपाईँ आइरह यतै कम्प्युटर सिक्न, सँगै सिकौँला। थप जानकारी चाहिए 9858423921 र 9804216826 फोन गर्नु
ल। हुन्छ, सँगै सिकौँला है।
ल आइज न त भोलि बिहान एलेनचोकमा।
अब समाचार क्रम विस्तारमा। कञ्चनपुरमा प्रारम्भिक सीमा सर्वेक्षण रेकीको यस वर्षको कार्य पूरा गरी नेपाल भारत सीमा सर्वेक्षण टोली फिर्ता भएको छ। यसै क्रममा टोलीले कैयाली कञ्चनपुरका 101 सीमा स्तम्भ मर्मत गरेको छ। 31 नयाँ सीमा स्तम्भको निर्माण गरेको छ। कार्तिक महिनामा टोलीले कार्य प्रारम्भ गरी जेठ दोस्रो साता टोली फिर्ता भएको हो। टोलीले कैलाली र कञ्चनपुरका 659 सीमा स्तम्भको प्रारम्भिक सर्वेक्षणको कार्य गरेको छ। मुख्य सीमा स्तम्भ 112, सहायक सीमा स्तम्भ 443 र साना सीमा स्तम्भ 104 को सर्वेक्षण गरेको टोलीका प्रमुख नापी अधिकृत सुदर्शन सिंह धामीले बताउनुभयो। सर्वेक्षणका क्रममा 105 सीमा स्तम्भ हराइएका पाइएको छ, जसमध्ये कञ्चनपुरमा मात्रै 390 39 सीमा स्तम्भ हराएका छन्। भारतीय टोलीले जोड र नेपाली टोलीले बिजोड अङ्कका आधारमा सीमा स्तम्भ मर्मत गरेको छ। सीमा सर्वेक्षण टोलीमा नेपाली तर्फबाट 6 जना र भारतीय तर्फबाट समेत सोही संख्याको टोली सहभागी भएको थियो। हालसम्म कञ्चनपुरमा 57-58 सीमा स्तम्भसम्म सर्वेक्षण कार्य गरिँदा दुवैतर्फबाट कुनै किसिमको विवाद नभएको सीमा सर्वे अधिकृत कमल साईले बताउनुभयो। उहाँका अनुसार कैलालीमा 1-2 ठाउँमा विवाद देखिँदा सीमा स्तम्भ मर्मत हुन पाएको छैन। टोलीले पुनः सेप्टेम्बर र अक्टोबरदेखि सीमा सर्वेक्षण कार्य सुरु गर्नेछ।
सात नम्बर प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष 75-76 बजेटमा न्यून बजेट विनियोजन गरिएको स्थानीय तहले गुनासो गरेका छन्। प्रदेश सातका अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरूले प्रदेश सरकारले बजेटमा अपेक्षा गरे अनुसार रकम नदिएको गुनासो गरेका छन्। सङ्घीय सरकारबाट आर्थिक वर्ष 75-76 लागि बजेट कटौती गरेर आएपछि प्रदेश सरकारबाट पूर्ति हुने अपेक्षा गरेका स्थानीय जनप्रतिनिधिहरू प्रदेशको बजेटबाट पनि निराशा भएका छन्। धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओडले संघीय सरकारले बजेट कटौती गरेर पठाउँदा प्रदेश सरकारबाट पूर्ति हुने अपेक्षा गरिएको भए पनि अन्त्यमा त्यो पनि नभएको बताउनु भयो। नगर प्रमुख ओडले स्थानीय तहप्रति प्रदेश सरकार गम्भीर नभएको गुनासो गर्नुभयो। संघीय सरकारबाट आर्थिक वर्ष 74-75 को तुलनामा आर्थिक वर्ष 75-76 प्रदेशका स्थानीय तहहरूमा 2 करोडदेखि 9 करोड रुपियाँसम्म कटौती गरेर आएपछि प्रदेश सरकारबाट क्षतिपूर्ति हुने स्थानीय तहका जनप्रतिनिधिहरूले अपेक्षा गरेका थिए। तर प्रदेश सरकारको बजेटमा स्थानीय तहलाई वित्तीय सामान्यीकरणतर्फ 66 लाखदेखि 1 करोड रुपियाँ मात्र विनियोजन गरिएको छ। प्रदेश सरकारले स्थानीय तहका लागि वित्तीय सामान्यीकरणतर्फ जम्मा 62 करोड रुपियाँ विनियोजन गरेको छ। एक उपमहानगरपालिका 33 नगरपालिका र 54 गाउँपालिका रहेको प्रदेशमा सबैभन्दा बढी बजेट कैलाली जिल्लाका स्थानीय तहका लागि विनियोजन गरिएको छ। एक उपमहानगरपालिका 6 नगरपालिका र 6 गाउँपालिका रहेको कैलाली जिल्लाको स्थानीय तहका लागि प्रदेश सरकारले जम्मा 10 करोड 24 लाख 50 हजार रुपियाँ विनियोजन गरेको छ। त्यस्तै कञ्चनपुरमा 6 करोड 84 लाख 88 हजार, डोटीमा 6 करोड 12 लाख 52 हजार, अछाममा 6 करोड 87 लाख 52 हजार, डडलधुरामा 4 करोड 5 लाख 7 हजार, बजाङमा 8 करोड 14 लाख 81 हजार, दार्चुलामा 6 करोड 8 लाख 73 हजार, बाजुरामा 6 करोड 7 लाख 21 हजार तथा बैतडीमा 6 करोड 85 लाख 63 हजार रुपियाँ विनियोजन गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिकाका लागि प्रदेश सरकारले 1 करोड 4 लाख 21 हजार रुपियाँ विनियोजन गरेको छ।
सुदूरपश्चिम विश्वविद्यालयको 8 स्थापना दिवस आइतबार सुदूरपश्चिम विश्वविद्यालयको क्याम्पसमा एक कार्यक्रम गरी मनाइएको छ। कार्यक्रम सुरु क्याम्पसको हाताभित्र स्वामी र रुद्राक्षको बिरुवारोपण गरी गरिएको थियो। स्थापना दिवसको अवसरमा स्वागत मन्तव्य राख्ने क्रममा प्राध्यापक डाक्टर मुकुन्द कलौनीले 2067 असार 3 गते यस क्षेत्रका सबै शिक्षाप्रेमी सरोकारवालाहरूको 30 दिने कडा आन्दोलन पश्चात स्थापना भएको विश्वविद्यालयमा भाइड भैलो भएको अति राजनीति भइरहेकोले सास लिने गाह्रो भएको बताउनुभयो। त्यसै गरी समाजसेवी लीलाध्वज बस्नेतले अझै धेरै कुरा पनि नबिग्रिएकाले दलीय राजनीति र भागभण्डा छोडेर इमान्दारिताका साथ विश्वविद्यालयको विकासका लागि सबै लागि पर्नुपर्ने बताउनुभयो। यसलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनमा सबैले पहल गर्नुपर्ने बताउनु भएको छ। मानवीय तथा समाजशास्त्र विभागका प्रमुख खगेन्द्र जोशीले विश्वविद्यालयको स्थापना दिवस समेत याद नभएका उपकुलपति र रजिस्ट्रार आफूहरूले पाएको कटाक्ष गर्दै स्थापना दिवसलाई मानवीय तथा समाजशास्त्र विभागले मात्रै आयोजना नगरेर विश्वविद्यालय केन्द्रीय कार्यालयले बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। उक्त कार्यक्रम मानवीय तथा समाजशास्त्र विभागका प्रमुख खगेन्द्र जोशीको सभापतित्वमा सम्पन्न भएको थियो भने भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको प्रमुख आतिथ्यता रहेको थियो।
समाजमा शान्ति सुरक्षा दिने उद्देश्यले गृह मन्त्रालयले बनाएको योजना अनुसार कैलालीमा पनि आजदेखि टोल टोलमा प्रहरी अभियान सुरु गरिएको छ। प्रहरीले जनतासँग सहकार्य गरी समाजका कुरीति, कुसंस्कार, हत्या, हिंसा, चोरी, डकैती नियन्त्रणका लागि टोल टोलमा प्रहरी अभियान सुरु गरेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले धनगढीमा टोल टोलमा प्रहरी अभियानको उद्घाटन गर्नुभयो। धनगढीको रातोपुलदेखि जिल्ला प्रहरी कार्यालयसम्म र्याली निकालेर सेवाको शुभारम्भ गरिएको थियो। अभियानको उद्घाटन गर्दै मन्त्री शाहले विगतमा राजनीतिक आन्दोलनका कारण प्रहरीले जनताको अपेक्षा अनुसार सेवा दिन नसकेको बताउनु भयो। यो प्रदेशमा विभिन्न कुरीतिका कारण हिंसाहरू भइरहने भएकाले यस्ता कुरीतिको अन्त्य गर्दै समुन्नत समाज निर्माणका लागि प्रहरीसँगै जनताको पनि सहकार्य हुन जरुरी रहेको उहाँले बताउनु भयो। शान्ति सुरक्षा र समृद्ध हरेक नागरिकको चाहना भएकाले सोही अनुरूप यो अभियान सुचारु गरिने शाहले बताउनु भयो। कैलालीका प्रमुख जिल्लाधिकारी ऋषिराम तिवारीले जनतालाई पूर्ण साक्षर सुरक्षा दिनका लागि प्रहरी कार्यालयले मात्रै नहुने भएकाले प्रहरी जनताको घर घरमा टोल टोलमा जानुपर्ने बताउनु भयो। गाउँ टोलमै जनताका गुनासाहरू आउने भएकाले सो गुनासाको समाधान गर्नुतिर प्रहरी सक्रिय भएर लाग्नुपर्ने उहाँले विचार व्यक्त गर्नुभयो। जनता र प्रहरी बीचको समन्वयले नै शान्ति सुरक्षा सम्भव हुने भएकाले यो अभियानको थालनी गरिएको हो। जनता र प्रहरी बीच समीप्यता हुन सके शान्ति सुरक्षा मजबुत हुने गर्दछ। नेपाल प्रहरी अपराध रोक्न, शान्ति सुरक्षा र अमन चयन कायम गर्नका लागि हुन् र यी कार्यहरू गर्न जनताको सहकार्य आवश्यक भएको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताउनुभयो।
प्रदेश नम्बर 7 को सरकारले असार 1 गते 25 अर्ब 6 करोड़ को बजेट प्रस्तुत गरेको छ, जसमा चालूतर्फ 13 अर्ब 35 करोड़ 8 लाख 1 हजार र पुँजीगततर्फ 11 अर्ब 71 करोड़ 48 लाख 13 हजार बजेट छुट्याइएको छ। सरकारले ल्याएको बजेटमा सत्तापक्षका प्रदेशसभा सदस्यले उत्कृष्ट रहेको बताए पनि प्रतिपक्षी दल काङ्ग्रेस, राजपा र केही अर्थका जानकारीहरूले भने प्रदेश सरकारले ल्याएको बजेट पनि कार्यान्वयनमा आशंका व्यक्त गरेका छन्। यस विषयमा थप सामग्री सहकर्मी निर्मला खडायतको रिपोर्टबाट।
जुन ठाउँमा युवा सक्रिय छैन, युवा उद्यममा छैन, उद्यमशीलतामा छैन भने यहाँको उद्योग र उद्यमशीलता प्रगतितिर हुँदैन। त्यसकारण जहिले पनि किसानमुखी बजेट आउनुपर्छ। मल, बिउ, खाद सबै किसिमको राम्रो उपलब्धता होस्, त्यसले उब्जाएको अन्न बाली जुन छ त्यसलाई सरकारले एउटा उचित संरक्षण र उचित मूल्य दिने प्रयास गरोस्।
धनगढीका एकजना उद्योगपति ओम प्रकाश अग्रवालले भने जस्तै युवा र किसानमुखी बजेटले सात नम्बर प्रदेशको मुहार फेरिन सक्छ। पौरखी युवाहरूलाई स्वदेशमी रोजगारीको सिर्जना गर्ने वातावरण मिलाउन कृषि बिउ बिजन तथा सामग्रीहरूको उपलब्धतालाई आगामी बजेटले मुख्य प्राथमिकता दिनुपर्ने उहाँको तर्क छ।
हामी त जम्मा 3 करोड नेपाली छौँ, 3 करोडबाटै हाम्रो 50 लाख नेपाली विदेशिएका छन्, तर पडोसी मुल्क 1 अरब 25 करोडको आबादी भएको देश हो, त्यहाँ जम्मा 8 करोड व्यक्ति मात्र विदेशमा छन्।
हामी केही छिनपछि रिपोर्ट प्रसारण गर्नेछौँ। अहिलेलाई पालो भएको छ श्रोता विचारको, प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनका आधारहरू के हुन् जस्तो लाग्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
अनि बाजेट विरुद्ध आरक्षी विरुद्ध सुकुम्बासीको समस्या समाधान गर्ने कुराहरू होइन, सार्वजनिक भौतिक संरचनाहरूको एकदम मर्म सम्वाद अनि नदी कटानका कुराहरू, जुन किसानहरू एकदम दुर्गम ठाउँमा बसेका छन्, बिजुली बत्तीका कुराहरू, यसलाई चाहिँ सबभन्दा बढी कार्यान्वयनतिर उहाँले जोड दिनुहुनेछ भन्ने चाहिँ बजेटको लागि हाम्रो विश्वास हामीले लिएका छौँ। तै पनि उहाँहरूले 7 प्रदेश मध्ये अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर 7 बजेट सबभन्दा न्यून रहेको छ भन्ने हामीले सुन्ने जनगुनासो आइरहेको छ। अहिले कसरी नै व्यक्तिहरूले कसरी गर्नुभएको त्यो कुराहरू प्रति बढी जोड दिनुहुने भन्ने हामीले विश्वास लागेको छ।
बजेट खासै गरी प्रदेश नम्बर 7 यो बजेट सन्तोषजनक त आएको छैन। राज्यको उसबाट प्रदेश नम्बर 7 त सौतिलो व्यवहार गरेको नै छ, तर पनि यो जे जति आएको बजेट छ यसलाई सही ढङ्गले कार्यान्वयन हुनुपर्छ भन्ने मलाई लागेको छ। र यहाँका विभिन्न मठ मन्दिर कल कारखानादेखि लिएर भौतिक संरचनाहरूदेखि लिएर बाटाघाटा धार्मिक पर्यटकीय स्थलहरूमा आएको बजेटलाई सही ढङ्गले कार्यान्वयन गर्नतिर सबैले सबैको ध्यान जानुपर्छ भन्ने मलाई लाग्छ।
बजेटको जुन आयो त्यो राम्रो कुरो भयो होइन, ठिकै छ। प्रादेशिक रूपमा बजेट अब आउनु यो नयाँ अहिले अहिले पनि अभ्यास पनि भयो, र अब जुन हाम्रो एउटा बजेट आएर जुन यो वितरणको जुन प्रसङ्ग छ, कुनै पनि यो के अरे भन्दाखेरि यो हामी असार जुन कुर्ने जुन प्रसङ्ग छ नि, मलाई के लाग्छ भने बजेटको पक्षहरूलाई बलियो बनाउँदै हामीले कुनै पनि कामहरू मलाई लाग्छ वैशाखभन्दा छिटो सक्नुपर्छ एउटा पक्ष, किनभने यो वितरण गर्ने कुरामा यो जेठ असार कुर्नु हुँदैन भन्ने लाग्छ। सुरुमा त मलाई यो जुन विगतमा देखिरहेको छ प्रसङ्ग, जब असार आएपछि बजेट दिने जुन प्रसङ्ग छ। दोस्रो कुरा चाहिँ अब यो जुन करको कुराहरू छ रहेछ भने त्यो करलाई चाहिँ हामीले एकदमै नियमपूर्ण ढङ्गले समानता ढङ्गले उठाउनु पर्छ। विगतमा के छ भने अलिकति चाहिँ अब ती त्यस्तो भएको पनि देखिएको प्रसङ्गहरू पनि छ।
समाचारमा अब पालो भएको छ रिपोर्टको।
सात नम्बर प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनमा प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, राजपा र अर्थ सम्बन्धी जानकारहरूले आशंका व्यक्त गरेका छन्। उनीहरूले सरकारको बनोट परिवर्तन भए पनि नीति तथा कानूनहरू पुरानै भएकाले बजेट पूर्ण रूपमा कार्यान्वयन हुन नसक्ने बताएका छन्। नेपाली काङ्ग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले विगतको भन्दा यो आर्थिक वर्षको बजेट आकारमा केही ठूलो भए पनि बजेट कनिका छरेको जस्तो गरी आएकाले पूर्ण रूपमा कार्यान्वयन हुन नसक्ने सम्भावना बढिरहेको बताउनु भयो।
कम्प्लिट रूपमा आउँछ भन्ने आशा गरेको थिएँ, त्यो देखिएर एकछिनले कनिका सरे जस्तो अलिकति बढी, तर धेरै जस्तो बजेटहरू कस्तो छ भने टुक्रा टुक्रा गरेर चाहिँ हरेक ठाउँमा चाहिँ धेरै गर्न खोजेको, तर त्यसले गर्दाखेरि बजेटको खास कार्यान्वयन गर्दाखेरि आउटपुट 0 धेरै आउन सक्दैन।
विगतको संरचनामा धेरै विकासे बजेट खर्च नभएको पाइन्छ। झन्झटिलो कानुनी प्रक्रिया, पुराना नीति नियम जबसम्म संशोधन गरिँदैनन् तबसम्म बजेट फिर्जाने प्रक्रिया यथावत रहिरहने र जनअपेक्षा अनुरूप बजेट खर्च हुन नसक्ने बताउनुहुन्छ कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डाक्टर हेमराज पन्त।
त्यसमा धेरै कार्यान्वयनमा धेरै प्रभावकारिता होला जस्तो लागेको छैन, विभिन्न कारणले गर्दाखेरि यो खर्चको समय लाग्छ, ती नियम कानुनहरू संशोधन भएको छैन, हाम्रो यतावत छ, यसले गर्दाखेरि पुँजीगत खर्च धेरै चाहिँ बढ्ने सम्भावना छैन, यसलाई हाम्रो नीति नियमहरू संशोधन गर्नुपर्छ। पुँजीगत खर्च गर्ने हाम्रो प्रशासनको क्षमता चाहिँ हाम्रो कार्यालयहरूको क्षमता बढ्दैन तबसम्म गर्दैन, यसै अब ठुलो रकम रकम बच्छ हाम्रो
बजेटमा कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा पनि कुनै उल्लेख नै नगरिएकाले कार्यान्वयनमा पनि शङ्का गर्ने ठाउँ रहेको बताइएको छ। बजेटलाई नराम्रो भन्नुभन्दा पनि कार्यान्वयन गर्ने निकायका बारेमा प्रदेश सरकारले निर्णय गर्न नसकेको देखिएकाले पहिलेकै स्थिति दोहोरिने हो कि भन्ने चिन्ता रहेको प्रतिपक्षी दलकै सांसद भरत बहादुर खड्का बताउनुहुन्छ।
अब सबैभन्दा मलाई अहिले समस्या भनेको मैले यो बजेटको के देखेको छु भने यसको कार्यान्वयन क्षेत्र कस्तो हुन्छ भन्ने कुराहरू हेर्न बाँकी छ, किनभने यसमा कार्यान्वयन क्षेत्रको संयन्त्रको बारेमा कुनै त्यति राम्रो भरपर्दो उल्लेख छैन, योजनाहरू कुन प्रकृतिका हुन् त्यो पनि हाम्रो क्लियर भएको छैन, त्यसैले यो बजेट आउने एउटा कुरो हो तर कार्यान्वयन क्षेत्रको संयन्त्र बुनेको छैन।
यस वर्ष प्रदेश सरकारले ल्याएको बजेटले जनताका धेरै अपेक्षाहरू समेटेको छ, यदि यसको सही सदुपयोग गर्न सकिएन भने जनता संघीयताबाटै निराश हुने अवस्था आउन सक्ने जानकारहरूको सुझाव छ। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत धनगढी।
प्रदेश नम्बर 7 को सरकारले असार 1 गते 25.6 करोड़ बजेट प्रस्तुत गरेको छ, जसमा चालुतर्फ 13,35,08,01,000 र पुँजीगततर्फ 11,71,48,13,000 बजेट छुट्याएको छ। सरकार ल्याएको बजेटमा सत्तापक्षका प्रदेशसभा सदस्यले उत्कृष्ट रहेको बताए पनि प्रतिपक्षी दल काङ्ग्रेस राजपा र केही अर्थका जानकारले भने ल्याएको बजेट पनि कार्यान्वयनमा आशंका व्यक्त गरेको सम्बन्धमा तयार पारिएको रेडियो रिपोर्टपछि अब पालो भएको छ विश्रामको।
कृष्णपुर नगरपालिका कञ्चनपुरको अनुरोध,
वर्षा र गर्मी यामसँगै पानीजन्य रोग र कीटजन्य रोग फैलन सक्ने सम्भावना धेरै हुन्छ, समयमा हामीले यी सरुवा रोगबाट बस्ने उपाय नअपनाएमा तपाईँ हामीलाई पनि सर्न सक्छन्। जस्तै झाडा पखाला, आउँ, टाइफाइड, जन्डिस जस्ता रोगहरू दूषित पानी र दिसापिसाबको संसर्गबाट सर्छन् भने मलेरिया, कालाजार, हात्तीपाइले र स्क्रब टाइफस जस्ता रोगहरू भेक्टार वा लामखुट्टे र भुसुना संक्रमित व्यक्तिबाट स्वस्थ व्यक्तिमा सर्ने गर्दछन्। यी रोगबाट बच्नको लागि तपाईँ हामी आफ्नो र अरूको स्वास्थ्य प्रति स्वस्थकर जीवनशैली अप्नाउन जिम्मेवार हुनुपर्दछ।
दूषित पानी जन्य रोगहरू, झाडा पखाला, आउँ, टाइफाइड र जन्डिस जस्ता रोगहरूबाट बच्न के गर्नुपर्छ?
सधैँ सफा र उमालेको पानी वा फिल्टर गरेको पानी पिउने, फोहर छोइसकेपछि खाना खानु भन्दा अगाडि र खाना पकाउनु भन्दा अगाडि मिची साबुन पानीले हात धुने बानीको विकास गर्ने,
बासी सडे गलेका झिङ्गा भन्केका खानेकुराहरू नखाने, बजार खुला ठाउँमा पकाएर नछोपी राखेका रङ मिसावट गरेका खानाहरू नखाने, झाडा पखाला लागेको बिरामीलाई जीवनजल खुवाउने,
साबिकको भन्दा बढी झोल कुराहरू खाने र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पखाला लागेमा 10 दिनसम्म 1-1 जिङ चक्की खुवाउने,
नजिकको स्वास्थ्य चौकीमा समयमै जाँच गराउने,
कीटजन्य रोग जस्तै औलो, कालाजार, हात्ती पाइले, स्क्रब टाइफस जस्ता रोगबाट बच्नको लागि के गर्न सकिन्छ?
औलो, कालाजार र हात्ती पाइले रोगबाट बच्न झुलको प्रयोग गर्ने,
लामखुट्टे भगाउने मलम लगाउने,
लामखुट्टे भगाउने धूपको प्रयोग गर्ने,
पुरा बाउला भएको लुगा लगाउने,
घर वरिपरि पानी जम्न नदिने,
आफ्नो घरमा प्रयोग भएका बोतल, टायर, फ्रिज, कुलर, बाल्टी, घरको छतमा फालेका पानी जम्ने खालका पुराना भाँडाकुँडा नष्ट गर्ने।
याद राख्नुहोस्, सबै ज्वरो औलो होइन, बिना ज्वरो औलो हुँदैन, ज्वरो आएका बिरामीलाई स्वास्थ्य संस्थामा औलोको परीक्षण गर्नुपर्छ।
जनचेतनाका लागि कृष्णपुर नगरपालिका गुलरिया कञ्चनपुर।
शुक्ला फाटा नगरपालिका 10 नम्बर वडा कार्यालयको खोका छपरा तथा सर सामान हटाउने सम्बन्धी सूचना।
यस शुक्ला फाटा नगरपालिकाबाट चलानी नम्बर 2167 को प्राप्त पत्र अनुसार वडा नम्बर 10 को पूर्व पश्चिम राजमार्गको सडक क्षेत्र भित्र रहेका खोका छपरा लगायत अन्य सरसामानहरू यही असार 5 गते भित्र हटाइसक्नु पर्ने भनी डिभिजन सडक कार्यालयले अन्तिम सूचना तथा माइकिङ समेत गरिसकेको हुँदा सडक क्षेत्र भित्र रहेका आफ्ना खोका छपरा तथा सरसामानहरू उक्त मिति भित्र हटाइ सहयोग गरिदिनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
शुक्ला फाटा नगरपालिका वडा नम्बर 10 को कार्यालय,
वडा अध्यक्ष लाल बहादुर ए।
स्टाफ नर्स, एचए, फार्मेसी, ओभरसियर, सिएमए आदि प्राविधिक विषय पढ्न चाहने एसईई दिएका विद्यार्थीहरूका लागि अत्यन्त जरुरी सूचना।
विगत वर्षहरूको विशेष सफलतापछि यस वर्ष पनि यसै क्षेत्रमा लामो समयदेखि संलग्न अनुभवी प्राध्यापकहरूद्वारा प्रवेश परीक्षा तयारी कक्षा इन्ट्रान्स प्रिपरेसन क्लासहरू सञ्चालन भइरहेकाले स्टाफ नर्स, एचए, फार्मेसी, ल्याब टेक्निसियन, ओभरसियर, सब ओभरसियर, सिएमए, अनमी, अमिन, जेटिए, आइएससी, एजी, प्लस टू साइन्स आदि प्राविधिक विषय पढ्न चाहने
माध्यमिक शिक्षा परीक्षा एसई दिएका विद्यार्थीहरूले तुरन्त सम्पर्क राख्नुहोला।
नयाँ समूहको कक्षा सञ्चालन यही असार 1 गतेदेखि।
सम्पर्क फार्मिस्ट स्कुल अफ मेडिसिन तथा सेती महाकाली नर्सिङ क्याम्पस हासी महेन्द्र नगर।
सम्पर्क नम्बर 0795251113, मोबाइल 9848723916, 9812782002।
ज्यादा ज्यादा अब फुर्ति ज्यादा तुरुन्तै मस्तिष्क र शरीरमा फुर्ति ज्यादा ग्लुकोभिटा पाउडरले दिन्छ सबलाई सबै ज्यादा।
1 किलो ग्लुकोभिटाको साथमा पाउनुहोस् 250 ग्राम ज्यादा अनि 500 ग्राम ग्लुकोभिटा किन्दा लिनुहोस् एउटा दोहोरो स्टिल चम्चा फ्री।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर 12 राति अबेरसम्म युवा युवतीहरू सार्वजनिक ठाउँमा भेला हुन नपाउने भएका छन्। वडाका चोक नहर किनार तथा सार्वजनिक स्थलमा अबेर रातिसम्म युवाहरू भेला हुने बसेर अनावश्यक क्रियाकलाप गर्न नपाउने भएका हुन्। पछिल्लो केही समय यता युवा जमात सार्वजनिक स्थल र चोकहरूमा बसेर समाजलाई असर पर्ने गरी होहल्ला गर्ने जाँडरक्सी तथा नशालु पदार्थ सेवन गर्ने गाउँमा चोरीका घटना र समाजमा अवाञ्छित क्रियाकलाप बढ्दै गएकाले रातिको समयमा त्यस्ता कार्य गर्न रोक लगाएको वडाध्यक्ष कृष्ण सिंह देउपाले जानकारी दिनुभयो। उहाँका अनुसार आइतबार सार्वजनिक सूचना जारी गरी सबै वडावासीलाई जानकारी गराएको र रातिको समयमा सो कार्य गर्ने युवाहरूलाई कानुन बमोजिम कारवाही गरिने बताउनुभयो। वडाभरि नै रातिको समयमा प्रहरीले गस्ती समेत गर्ने उहाँको भनाइरहेको छ। त्यस्तै वडा नम्बर 12 रहेका मदिरा पसलबाट दिउँसो 2 बजेदेखि राति 9 बजेसम्म मात्रै मदिरा बेचबिखन गर्न पाइने वडाध्यक्ष देउपाले जानकारी दिनुभयो।
कञ्चनपुरको भेटकोट नगरपालिका पूर्ण खोपयुक्त नगरपालिका घोषणा भएको छ। आज एक औपचारिक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको हो। भेटकोट नगरपालिका क्षेत्रभित्रका सबै बालबालिकाहरूलाई समयमै खोप पाएको र नवजात शिशुहरूलाई पनि खोप दिने व्यवस्था चुस्त दुरुस्त बनेपछि आज नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको भेटकोट नगरपालिकाको कार्यालयले जनाएको छ। भेटकोट नगरपालिकाका सम्पूर्ण वडाका 15 महिना पुगेका सम्पूर्ण बालबालिकाहरूले पाउनुपर्ने सबै किसिमका खोपहरू पाएकाले जिल्ला खोप समितिले भेटकोट नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरेको हो। कार्यक्रम भेटकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथि जिल्ला समन्वय समितिका फैरु तामाङ रहनु भएको थियो।
कैलालीको भसनी नगरपालिका 3 ठेकीपुर र वडा नम्बर 5 लालबोजी र 7 चर्चालाई जोड्ने कान्दा नदीको पुलको ठेक्का सम्झौता भएको 7 वर्ष पुरा हुँदा एउटा पिल्लर पनि हाल्न सकिएको छैन। 2 वर्षको ठेक्का लिएर 2068 जेठ 31 गतेदेखि काम सुरु गरेको लामा शेर्पा जेभी प्रालीले 2070 मङ्सिर मसान्तसम्ममा पुलको काम सम्पन्न गरिसक्नुपर्ने हो। तर विभागबाट पटक पटक म्याद थप गरे पनि ठेकेदारले अहिलेसम्म पुलको 25% काम मात्रै सम्पन्न गरेको आयोजनाले जानकारी दिएको छ। हुलाकी सडक आयोजना अन्तर्गत 3,45,20,000 लागतमा 2068 साल जेठ 31 गते 2 वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको लामा शेर्पा जेभीले सम्झौतामा मिति सम्पन्न गर्दा सम्म कामको सुरुवात नै नगरेको स्थानीयहरूले बताएका छन्। पहिलो मिति सकिएपछि म्याद थप गरी निर्माण सुरु गरेको लामा शेर्पा जेबीले थपेको समय पुरा भई अरू 5 वर्ष बित्दासम्म 25% पनि काम गर्न सकेको छैन। नदीमा पुल नहुँदा वडा नम्बर 5 बासिन्दा सामान्य सेवाबाट समेत वञ्चित भएका छन्। बर्सातको बेला डुङ्गा समेत नचल्दा झनमारमा पर्ने गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्।
बझाङमा सेतीपारीको भूभागलाई सडक सञ्जालमा जोड्ने स्थानीय तहले लाखौँ खर्च गरेर निर्माण गरेका काठे पुल 4 महिना नपुग्दै सेतीले बगाएको छ। नदीमा रहेका अस्थायी पुल बगेपछि केही महिना गाडी सञ्चालन भएको जिल्लाको आधाभन्दा बढी भूगोल र जनसङ्ख्या रहेको सेतीपारीको क्षेत्र फेरि यातायातविहीन बनेको छ। मस्टाई गाउँपालिकाले झन्डै 25 लाख खर्च गरेर समदेउ र कपडे भन्ने ठाउँमा 2 काठे पुल निर्माण गरेको थियो। मस्टा मात्रै नभएर तलकोट गाउँपालिकाले सेती नदीको रूपातोला भन्ने ठाउँमा र थलरा गाउँपालिकाको झनना भन्ने ठाउँमा बनाएका पुल पनि वैशाख महिनामै नदीले बगाइसकेको छ। यी सबै पुल निर्माणका लागि स्थानीय तहले 52 लाखभन्दा बढी खर्च गरेको थियो। बझाङका स्थानीय तहहरूले प्रत्येक हिउँदमा सेती नदीमा अस्थायी पुल बनाउनका लागि प्रतिस्पर्धा नै गर्ने गरेका छन्। यस्ता पुलमा मङ्सिरदेखि वैशाखसम्म मात्र गाडी चल्छन्। नदीमा पानीको बहाव अलिकति बढ्ने बित्तिकै जुनसुकै बेला पनि पुल बगाएर लैजान्छ। तलरा गाउँपालिकाले पुसको अन्तिम साता उद्घाटन गरेको पुल चैत्र अन्तिममै सेतीले बगाइसकेको थियो।
कञ्चनपुरका 418 मुक्त हलिया परिवारको सामुदायिक वनमा पहुँच पुग्न सकेको छैन। जनचेतनाको कमी र चर्को सदस्यता शुल्कका कारण उनीहरू सामुदायिक वनमा पहुँचबाट वञ्चित भएका हुन्। सामुदायिक वनको छेउछाउमै मुक्त हलिया परिवार बसे पनि सदस्यता नपाउँदा वन पैदावारको उपभोग गर्न नपाएको राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिबी लुहारले बताउनुभयो। उहाँका अनुसार भीमदत्त नगरपालिका 9 बसोबास गर्दै आएका 114, वडा नम्बर 10 97, वडा नम्बर 6 38, बेतकोट नगरपालिका 8 12, सुकाफाटा नगरपालिका 5 6 10 15, वडा नम्बर 9 10 र 11 47 र वडा नम्बर 7 44 मुक्त हलिया परिवार सामुदायिक वनको अधिकारबाट वञ्चित रहेका छन्। सामुदायिक वनहरूले साधारण सदस्य बन्नका लागि 5,000 देखि 10,000 रुपियाँसम्म सदस्यता शुल्क निर्धारण गरेपछि मुक्त हलिया परिवारले रकम जुटाउन नसक्दा सदस्यता नपाएको अध्यक्ष लुहारको भनाइरहेको छ। हिमदत्त नगरपालिकाको वन शाखाका प्रमुख जीवस यादवले जनचेतना अभावले मुक्त हलिया सामुदायिक वनको अधिकारबाट वञ्चित भएको बताउनुभयो। सामुदायिक वनको विधानमा व्यवस्था भए अनुरूप सदस्यता शुल्क तोक्ने व्यवस्था रहेको उल्लेख गर्दै उहाँले सामुदायिक वनमा योगदान दिएका मुक्त हरियालाई उपभोक्ता बनाउन सहज भएको बताउनुभयो। गैर सरकारी संस्था महासङ्घका कञ्चनपुर अध्यक्ष भवराज रेग्मीले वन ऐन 2049 सामुदायिक वनको क्षेत्रभित्र बसोबास गर्ने बासिन्दाले सदस्यका लागि निवेदन दिएपछि सदस्यता बन्न पाउने कानुनी अधिकार भएकाले सामुदायिक वनका पदाधिकारीहरूले मुक्त हलिया परिवारलाई सहज रूपमा सदस्यता दिनका लागि सहयोग पुर्याउनु पर्ने धारणा व्यक्त गर्नुभयो।
अछामको कमल बजार नगरपालिका वडा नम्बर 9 रहेको मस्टा बण्डाली स्वास्थ्य चौकीको भवन निर्माण कार्य पुरा नहुँदै भत्किने अवस्थामा पुगेको छ। 2069 सालमा निर्माण कार्य सुरु भएको स्वास्थ्य चौकीको भवन निर्माण कार्य समयमै सम्पन्न नहुँदा भत्किने अवस्थामा पुगेको हो। 1,04,00,000 लागतमा 2 तले भवन निर्माण गर्ने सम्झौता भए पनि 1 तला पनि पुरा नहुँदै भवन निर्माण कार्य रोकिएको छ।
अब के राष्ट्रिय खबर। सभामुख कृष्णबहादुर महराले विषयगत मन्त्रालयका सम्बन्धित मन्त्रीको संसद बैठकमा उपस्थिति नभएकोमा मन्त्रीहरूको ध्यानाकर्षण गराउनु भएको छ। विनियोजन विधेयक 2075 विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा संसद बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थिति नभएपछि सभामुखले ध्यानाकर्षण गराउनु भएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाशेठले निर्माण व्यवसायहरूलाई अब कुनै किसिमको धरपकड नगरिने स्पष्ट पार्नु भएको छ। काम ढिलो हुनुमा ठेकेदार मात्र दोषी नरहेको बताउँदै मन्त्री महाशेठले कुनै पनि निर्माण व्यवसायलाई धरपकड भएमा तुरन्त आफूलाई खबर गर्न आग्रह गर्नुभयो। मन्त्री महाशेठ स्वयं अध्यक्ष रहेको निर्माण व्यवसाय विकास परिषदको बैठकमा उहाँले अब व्यवसायलाई विगतमा जस्तो व्यवहार नगरिने बताउनुभयो।
अब खेल खबर। रसिया विश्वकपमा आजबाट समूह ईका खेलहरू हुँदैछन्। समूहको पहिलो खेलमा कोस्टारिकाले सर्बियाको सामना गर्दैछ। खेल नेपाली समयअनुसार साँझ 5:45 सुरु भएको छ। यी दुई टिम पहिलोपटक एक आपसमा खेल्न लागेका हुन्। दुवै टोलीले खेललाई आफ्नो पक्षमा पार्दै दोस्रो चरण प्रवेश गर्ने सम्भावना बलियो बनाउन चाहन्छन्। त्यसैले यी दुई टिम बीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। त्यस्तै आज हुने दोस्रो खेलमा साबिक विजेता जर्मनीले मेक्सिकोसँग खेल्दैछ। लुम्जिनी स्टेडियममा खेलिने यो खेल नेपाली समयअनुसार रातिको 8:45 सुरु हुनेछ। जर्मनी र मेक्सिकोको इतिहास हेर्ने हो भने यो एक पक्षीय रहेको छ। पछिल्ला 3 भेटमा जर्मनीले 3 पटक जित हासिल गरेको छ। आज पनि सहज जितसँगै जर्मनीले आफ्नो उपाधि रक्षा गर्ने अभियानको सुरुवात गर्ने अनुमान गरिएको छ। तर पछिल्ला खेलहरूमा जर्मनीले सोचे अनुरूप खेल्न सकिरहेको छैन। त्यस्तै विश्वकपको सबैभन्दा बलियो दावेदार मानिएको ब्राजिल आज समूह ईमा आफ्नो पहिलो खेलमा स्विजरल्यान्डसँग भिड्दैछ। रोस्टोभो एरिनामा खेलिने यो खेल नेपाली समयअनुसार राति 11:45 सुरु हुनेछ। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
कञ्चनपुरमा प्रारम्भिक सेवा सर्वेक्षणको यस वर्षको कार्य पुरा।
7 प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2075-76 बजेटमा न्यून बजेट विनियोजन गरेको भनी स्थानीय तहद्वारा गुनासो व्यक्त।
सुदूरपश्चिम विश्वविद्यालयको 8 स्थापना दिवस सुदूरपश्चिम विश्वविद्यालयको क्याम्पस हाताभित्र मनाइयो।
बझाङमा लाखौं खर्च गरेर निर्माण गरेका काठेपुल 4 महिना नपुग्दै सेतीले बगायो।
सम्बन्धित मन्त्रीसँग बैठकमा उपस्थित नभएकोमा सभामुखद्वारा खेद प्रकट।
निर्माण व्यवसायलाई अब कुनै किसिमको धरपकड नहुने मन्त्री महाशेठको भनाई।
र विश्वकपमा आज कोस्टारिका र सर्बिया, जर्मनी र मेक्सिको अनि ब्राजिल र स्विजरल्यान्ड खेल्दै।
हस्, त्यसको साथै यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भई 0905205770 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओचाजीलाई धन्यवाद।